एउटा नेपाली उखानले यसरी भन्छ, चिन्ताले चितामा पुर्याउँछ। मलाई लाग्छ हामीमध्ये धेरैले यो भनाइ सुनेका छौँ र यससँग परिचित छौँ। एकछिन विचार गरौँ, अहिलेको मानिसहरू सबैभन्दा बढी कुन कुरालाई लिएर चिन्ता गर्छन् वा फिक्री गर्छन्? अनि पहिलो शताब्दीका मानिसहरू कुन कुरालाई लिएर फिक्री गर्थे होलान्? सुन्दा होइन जस्तो लागे पनि अहिलेको र उहिलेका समयका मानिसहरूको चिन्ताको विषय भने खासै बदलिएको छैन। त्यो हो खाने र लाउने बारेको चिन्ता। यो आजको मात्र चिन्ता होइन, यो त सबै समयका आम मानिसहरूको चिन्ता हो। तर परमेश्वरको वचनले चिन्ताको विषयमा के भन्छ? आउनुहोस् हामी येशूले दिनुभएको शिक्षा डाँडाको उपदेशबाट यस विषयलाई हेर्नेछौँ। यदि तपाईँहरूसँग बाइबल छ भने कृपया मसँगै मत्ती 6 अध्यायलाई खोल्नुहोस्। आज हामी मत्ती 6 अध्यायको 25 पददेखि 34 पदबाट परमेश्वरको वचन हेर्नेछौँ। मत्तीको पुस्तक नयाँ करारमा पर्छ, यो नयाँ करारको पहिलो पुस्तक हो। यसलाई तपाईँले पुरानो करारको अन्तिम पुस्तक मलाकी पछाडि र मर्कुसको पुस्तक भन्दा अगाडि पाउन सक्नुहुन्छ। मत्ती 6 अध्यायको 34 पद पद, मत्ती 5 अध्यायदेखि 7 अध्यायमा हामी येशूले विभिन्न विषयमा सिकाउनु भएको शिक्षाहरूको लामो श्रृङ्खलालाई पाउन सक्छौँ, जसलाई डाँडाको उपदेश भनिन्छ। मलाई लाग्छ हामी सबैले पाइसकेको छौँ र यहाँ सबैजनाको निम्ति म पाठ गरिदिनेछु। शीर्षकमा छ चिन्ता र फिक्री। यही कुरालाई हामी लुका 12 अध्यायको 22 31 पदमा पनि पाउन सक्छौँ। यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउँला के पिउँला भने आफ्नो प्राणको निम्ति र के लगाउँला भने आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? आकाशका चराचुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढी मूल्यवान छैनौ? र तिमीहरूमध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फुललाई हेर, ती कसरी बढ्छन्, तिनले न परिश्रम गर्दछन् न धागो काट्छन्। तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्। आज हुने र भोलि आगेनमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्प विश्वासीहरू, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन र? यसकारण के खाउँला कि के पिउँला कि के पहिरौँला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले यी सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको दिनको निम्ति पर्याप्त छ। यो खण्डबाट हामीले चिन्ता गर्न नहुने दुईवटा कारणहरू हेर्नेछौँ, जुन वचनका दुई बुँदाहरू हुनेछन्। पहिलो कारण, किनकि परमेश्वरलाई हाम्रो खाँचो थाहा छ। दोस्रो कारण, किनकि हामीले गर्नुपर्ने उत्तम काम छ। पहिलो कारण, किनकि परमेश्वरलाई हाम्रो खाँचो थाहा छ। र दोस्रो कारण, किनकि हामीले गर्नुपर्ने उत्तम काम छ। 25 पद यसै कारण भन्ने शब्दसँगै सुरु हुन्छ, जसले माथिका कुराहरूको निष्कर्षको रूपमा काम गर्छ। योभन्दा माथिको पद 24, तिमीहरू दुई मालिक अर्थात् परमेश्वर र धनको सेवा गर्न सक्दैनौ भन्ने येशूको चेतावनीसँगै अन्त्य हुन्छ। किनकि तिनीहरूले एउटालाई प्रेम गरे भने अर्कोलाई घृणा गर्नेछन्, अथवा एउटामाथि भक्ति राखे भने अर्कोलाई तुच्छ ठानेछन्। यसै कारण धनलाई प्रेम गर्ने वा थुपार्ने कार्य जीवनलाई सुनिश्चित गर्ने चिन्तासँगै सुरु हुन्छ। तर जीवनको सुनिश्चितता धन सम्पत्तिबाट आउँदैन भन्ने येशूलाई राम्रोसँग थाहा थियो। चिन्ता र फिक्रीले भलाइ गर्दैन भन्ने थाहा भएकोले येशूले आफ्नो चेलाहरूले चिन्ता र फिक्री नगरेको चाहनुहुन्थ्यो। त्यसैले उहाँले वास्तविकता सम्बन्धी आज्ञा दिनुभयो र यो कुरा बुझाउनुभयो कि हामी परमेश्वरको सेवा पनि गर्ने र चिन्ता पनि गर्ने गर्न सक्दैनौँ। परमेश्वरको सेवा गर्नको निम्ति हामीले उहाँलाई भरोसा गर्नै पर्छ। यदि हामीले फिक्री गरिरहेका छौँ भने हामीले भरोसा गरिरहेका छैनौँ। वेस्ट मिनिस्टर छोटो प्रश्नोत्तरको पहिलो प्रश्नको उत्तरले यसरी भन्छ, मानिसको परम उद्देश्य भनेको परमेश्वरको महिमा गर्नु र सधैँ उहाँमा आनन्दित हुनु। यदि हाम्रो जीवनको उद्देश्य प्रश्नोत्तरले भने जस्तै परमेश्वरको महिमा गर्नु र उहाँमा आनन्दित हुनु हो भने परमेश्वरले हाम्रो खाँचोहरू पुरा गरिदिनुहुन्छ भनेर उहाँको प्रबन्ध गर्ने क्षमतामा शङ्का गर्दै हामी उहाँको महिमा गर्न सक्दैनौँ। त्यसको साटो हामी हाम्रो सम्पत्ति बढाउन कडा परिश्रम गरिरहेका हुन्छौँ र परमेश्वरको सेवा गरिरहेका हुँदैनौँ। त्यसकारण हामीले फिक्री गर्नु हुँदैन किनकि यसले परमेश्वरले हाम्रो जीवनमा राखिदिनु भएको उद्देश्यलाई पुरा गर्न दिँदैन। एकजना प्रभुका जनले यसरी भनेका छन्, जब हामी फिक्री गर्छौँ हामीले पाप गर्छौँ, जब हामी फिक्री गर्छौँ हामी परमेश्वरमा भरोसा गर्दैनौँ, जब हामी फिक्री गर्छौँ हाम्रो प्रार्थनाको उत्तरहरू आउँदैन, हाम्रो प्रार्थनाको उत्तरहरू हामी पाउँदैनौँ किनकि हामी भरोसा गर्दैनौँ। तर अब परमेश्वरको महिमा गर्ने परमेश्वरको जनहरूको भौतिक खाँचोहरू चाहिँ कसरी पुरा हुन्छ त? सायद यो चिन्ताको विषय हुनसक्छ किनकि चेलाहरूले त धनको भन्दा परमेश्वरको सेवा गर्न रोजे। प्रियहरू, चिन्ता र फिक्रीको बिचमा हामीले अक्सर बिर्सिने गरेको सत्यता भनेको जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम हो। येशूले चेलाहरूलाई सम्झना दिलाउँदै हुनुहुन्छ कि जुन जीवन र शरीर हामीसँग छ त्यो परमेश्वरले दिनुहुन्छ र यो हामीले चिन्ता वा चाह गर्ने कुनै कुरा भन्दा पनि यो उत्तम छ। कति खानेकुराको सट्टामा एउटा जीवन अथवा एउटा प्राण प्राप्त हुन्छ? येशूले मत्ती 16 अध्यायको 26 पदमा भन्नुभएको छ, सारा जगत हात पारेर अथवा सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? हामी किन फिक्री गर्छौँ? किनकि हामी परमेश्वरले आफ्नो सृष्टिहरूलाई वास्ता गर्नुभएको कुरालाई हेर्नबाट चुक्छौँ र परमेश्वरले आफ्नो सृष्टिलाई गर्नुभएको वास्तालाई देख्न वा बुझ्नको निम्ति हामीले धेरै कसरत गरिराख्नु पर्दैन वा त्यसको निम्ति हामीसँग राम्रो बाइबलीय अथवा ईश्वर शास्त्रीय ज्ञान भइरहन आवश्यक छैन। परमेश्वरले दिनुभएको जीवन हो र उहाँले नै खुवाउनुहुन्छ र पहिराउनुहुन्छ र परमेश्वरले खुवाउनुहुन्छ भन्ने कुराको उदाहरण पद 26 हामी देख्न सक्छौँ। आकाशका चराचुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन् तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढी मूल्यवान छैनौ र? तिनीहरू न बाली लगाउँछन् न कटनी गर्छन् न भण्डारमा पछिको निम्ति साँचेर राख्छन् तर स्वर्गमा हुनुहुने हाम्रो पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। पिताले चराहरूको वास्ता गर्नुहुन्छ भने उहाँले हाम्रो कति धेरै वास्ता गर्नुहुन्छ किनकि हामी चराहरूभन्दा धेरै मूल्यवान छौँ। कसरी? किनकि मानव जाति सृष्टिको उत्तम सृष्टि हो, मानिस सृष्टिको सर्वोत्कृष्ट प्राणी हो। के जीवन दिनेले खाना दिनुहुन्न र? सबै कुराको सृष्टिकर्ताले सम्हाल्नु पनि हुन्न र? प्रियहरू, फिक्री गर्नु व्यर्थ छ किनकि यसले काम गर्दैन। किनकि पद 27 भन्छ, तिमीहरूमध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? फिक्री गरेर केही हुँदैन। कसले फिक्री गरेर आफ्नो आयुमा एक घडी थप्न सक्छ? यसको जवाफ हुन्छ, कसैले पनि सक्दैन। त्यसो भने हामी किन फिक्री गर्छौँ त? किनकि हामी परमेश्वरमा भरोसा गर्दैनौँ। प्रियहरू, फिक्रीले आयु बढाउने होइन तर आयु घटाउने काम गर्छ। आयुमा एक घडी भन्ने वाक्यांशलाई कसले चिन्ता गरेर उचाइमा एक क्युबिट थप्न सक्छ भनेर पनि अनुवाद गर्न सकिन्छ। एक क्युबिट भनेको 18 इन्च अर्थात् 1.5 फुट हो। फिक्री गरेर उचाइ बढाउन मिल्ने भए संसारमा कम उचाइको मानिसहरू हुँदैन थिए होला, तर त्यसो हुँदैन र यो कुरा हामीलाई कसैले बुझाइराख्नु पर्दैन। के तपाईँ आफ्नो उचाइलाई लिएर चिन्ता गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने यो कुरा थाहा गर्नुहोस् कि चिन्ताले हाइट बढ्दैन। पक्कै पनि स्वस्थ खाना, नियमित व्यायाम, नियमित स्वास्थ्य जाँच, स्वस्थ जीवनशैलीले जीवनको गुणस्तरलाई बढाउँछ भन्ने कुरामा दुई मत नहोला, तर यसले परमेश्वरलाई हाम्रो आयुमा एक घडी थप्नलाई बाध्य भने बनाउँदैन। हामीलाई जीवन दिनुहुनेले नै हाम्रो जीवनको आयुको निर्धारण पनि गर्नुहुन्छ। पद 28 यीशुले पहिरनको विषयमा उदाहरण दिनुहुन्छ, खानाको विषयमा उदाहरण दिँदा उहाँले चराहरूलाई देखाउनुभयो भने लुगाको विषयमा उदाहरण दिँदा उहाँले मैदानका लिली फुलहरूलाई देखाउनुहुन्छ। यीशुले 29 दुई बीच तुलना गर्दै हुनुहुन्छ, जङ्गलमा आफै उम्रने लिली फुल भर्सेस इस्रायलको सबैभन्दा वैभवशाली राजा सोलोमन, मैदानमा आफै उम्रेको कसैले नस्याहारेको फुल भर्सेस इस्रायलको अथवा इतिहासको सबैभन्दा ज्ञानी र सम्भवतः सबैभन्दा धनी राजा। सोलोमनले आफैलाई संसारको सबैभन्दा बहुमूल्य वस्तुहरूले सजाउन सक्थे, तर जति सजिए पनि उसले एउटा आफै उम्रेको नस्याहारेको जङ्गली फुललाई सुन्दरतामा हराउन सकेनन्। सुन्दरता फुल नै देखिन्छ, कारण यसलाई परमेश्वरले पहिराउनु भएको, अर्थात् उहाँले सजाउनु भएको, र परमेश्वरभन्दा उत्तम डिजाइनर कोही पनि छैन। त्यो फुल जो आज छ र भोलि नष्ट भएर जान्छ, त्यसलाई यसरी पहिराउनुहुन्छ भने के उहाँले आफ्ना मानिसहरूलाई झन बढी पहिराउनुहुन्न र? यसैले यहाँ सोध्नुभएको प्रश्नहरूको जवाब उहाँले पाउने अपेक्षा गरेर सोधिरहनु भएको छैन, किनकि यी प्रश्नहरू आफैमा उत्तरहरू पनि हुन्। यसैले 25 सोध्नुभएको पहिलो प्रश्न, के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन? जसको जवाब हुन्छ जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम हो। 26 सोध्नुभएको दोस्रो प्रश्न, के तिमीहरू चराहरूभन्दा बढी मूल्यवान छैनौ र? जसको जवाफ हुन्छ हामी तिनीहरूभन्दा बढी मूल्यवान छौँ। यसैले 27 सोध्नुभएको अर्को प्रश्न, कसले फिक्री गरेर आफ्नो आयुमा एक घडी थप्न सक्छ? जसको जवाफ हुन्छ कसैले पनि फिक्री गरेर आफ्नो आयुमा एक घडी थप्न सक्दैन। र 35 सोध्नुभएको अर्को प्रश्न, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन र? जसको जवाब हुन्छ उहाँले हामीहरूलाई झन बढी पहिराउनुहुन्छ। सम्भवतः यीशुको प्रचार सुनिरहेका पहिलो शताब्दीका यी श्रमजीवी मानिसहरूसँग प्राय एक जोरभन्दा लुगा थिएन होला र हुँदैन थियो। यीशुले एक जोर लुगा हुनेहरूलाई के लगाउला भने आफ्नो शरीरको निम्ति फिक्री नगर भन्नुभयो भने उहाँले हामीलाई के भन्नुहुने थियो होला? मलाई लाग्छ एक जोर मात्र लुगा हुने र लुगाको विषयमा चिन्तै नगर्ने मान्छेहरू यहाँ कोही पनि छैनन्। विशेष गरी दिदीबहिनीहरूको सन्दर्भमा यो कुरा बढी लागू होला, तर हामी दाजुभाइहरू पनि यो कुराबाट अछुतो छैनौँ। प्राय हाम्रो चिन्ता भनेको के लगाउने होइन, तर कुन लगाउने भन्ने हुन्छ। यो त गएको शनिबारको सङ्गतिमै लगाएको, यो त पोहोरकै लुगा हो, यसले त खासै सुहाउँदैन, उसको पनि सेम छ, कसरी एउटै लगाउनु? यसो भन्नुहुन्छ, डोन्ट वरी, फिक्री नगर। पद 31 यसकारण शब्दसँगै सुरु हुन्छ, जसले फेरि पनि 25 निष्कर्षको रूपमा काम गर्छ। यसकारण के खाउँला कि के पिउँला कि के पहिरौँला भनेर फिक्री नगर। प्रियहरू, के तपाईँ फिक्री गर्नुहुन्छ? सायद यो उचित प्रश्न नहोला, तर तपाईँ कुन कुरालाई लिएर फिक्री गर्नुहुन्छ? कि परमेश्वरले गर्न नसक्ने कुनै कुरा छ र? हामीले चिन्ता गर्न नहुने अर्को कारण हामीलाई पद 32 दिन्छ। चिन्ताले हामीलाई अन्य जातिहरू जस्तै बनाउँछ। यहाँ अन्य जाति भनेको परमेश्वरको मानिसहरूभन्दा बाहिरका मानिसहरू, अन्य जाति भनेको इस्रायलभन्दा बाहिरका जाति जोहरू मूर्ति पूजकहरू हुन्। अन्य जातिहरू यी सबै थोक खोज्दछन् किनकि तिनीहरूले पूजेका मूर्तिहरूलाई तिनीहरूको खाँचो थाहा हुँदैन। त्यसैले तिनीहरूको जीवनको खोज भनेकै कसरी धेरैभन्दा धेरै धन थुपार्ने हो, किनकि तिनीहरू सोच्छन् कि यसले तिनीहरूलाई सुरक्षा साथै सन्तुष्टि दिन्छ। आर्थिक रूपमा सम्पन्न हुने कुरालाई लिएर संसार एउटै धारमा छ। तपाईँ जाँसो कि जानुहोस्, जति धेरै सम्पत्ति थुपार्न सक्यो त्यति धेरै राम्रो। के हामी पनि यसरी नै सोच्ने परीक्षामा पर्दैनौँ र? प्रियहरू, धनप्रति तपाईँहरूको आचरण कस्तो छ? मलाई गलत नबुझ्नु होला, धन हुनु वा आर्जन गर्नु वा बचत गर्नु आफैमा खराब होइन, तर कता कता धनमा आफ्नो मन लगाउनु, यसमा सुरक्षा देख्नु, यसमा सन्तुष्टि खोज्नु, परमेश्वरलाई भरोसा नगर्नु र उहाँलाई प्रतिस्थापन गर्नु हो, जसले हाम्रो सबै खाँचोहरू जान्नुहुन्छ। उहाँलाई हाम्रो खाँचो मात्र थाहा छैन, तर उहाँले हाम्रो खाँचोहरू पुरा पनि गरिदिनुहुन्छ। मित्रहरू, उहाँलाई हाम्रो भौतिक खाँचो मात्र होइन, तर हाम्रो सबैभन्दा ठुलो खाँचो अर्थात् पापबाटको छुटकाराको खाँचो पनि थाहा छ। यो एक नैतिक खाँचो जुन हाम्रो भौतिक खाँचोभन्दा धेरै ठुलो छ। मित्रहरू, हाम्रो यो नैतिक खाँचो संसारको चिन्ता र फिक्रीले पुरा हुनेवाला छैन, किनकि यो परमेश्वरसँग भएको हाम्रो पापको समस्या हो। परमेश्वरसँगको तपाईँको समस्या समाधान गर्न तपाईँ अरू कहाँ गएर र अरू कुराहरू गरेर हुँदैन, किनकि हाम्रो समस्या उहाँसँग हो। हामी उहाँ कहाँ जानुपर्छ, उहाँले नै यो समस्याको समाधान कसरी गर्ने भन्नुपर्ने हुन्छ र यसको मापदण्ड उहाँले नै तय गर्नुपर्ने हुन्छ र त्यसको निम्ति हामीले उहाँको तरिकालाई अपनाउनुपर्ने हुन्छ र परमेश्वरले ठहराउनु भएको तरिका एकमात्र तरिका त्योद्वारा मात्रै हाम्रो उहाँसँगको पापको समस्या समाधान हुन्छ। हाम्रो समस्या सानोतिनो छैन मित्रहरू, हामीले त सर्वशक्तिमान परमेश्वरको विरुद्धमा पाप गरेका छौँ, जो हामी सबैको सृष्टिकर्ता हुनुहुन्छ। हाम्रो सबै पाप एकअर्का वा आफ्नै विरुद्धको किन नहोस्, अन्तत हाम्रो सबै पाप परमेश्वरको विरुद्धमा हो, किनकि हामी सबै उहाँका सृष्टि हौँ। सृष्टिको विरुद्धमा गरिएको कुनै पनि पाप अन्तत यसको सृष्टिकर्ताको विरुद्धमा गरिएको पाप हो। एक चित्र वा गीतको प्रशंसा वा अपमान हुनु भनेको यसको चित्रकार वा सङ्गीतकारको प्रशंसा वा अपमान हुनु भए जस्तै सबै पाप अन्तत सृष्टिकर्ता परमेश्वरको विरुद्धमा हो। हाम्रो यति धेरै गम्भीर पापको बावजुद पनि परमेश्वरले हाम्रो पापलाई क्षमा गर्न आफ्नो एकमात्र पुत्र येशु ख्रिस्टलाई यस संसारमा पठाउनु भयो, जसले हाम्रो साटोमा सिद्ध आज्ञाकारिताको जीवन जिउनुभयो र हाम्रो पापको दण्ड भोग्दै क्रुसमा मर्नुभयो। उहाँ गाडिनुभयो र मरेको तेस्रो दिनमा मृत्युमाथि विजय भई पुनर्जीवित हुनुभयो। अब परमेश्वरको पुत्रले हाम्रो साटोमा जिउनु भएको जीवन र मृत्युको कारण परमेश्वरसँग हाम्रो मिलाप सम्भव भएको छ, हाम्रो पापको समाधान सम्भव भएको छ। येशूको प्रतिस्थापनको जीवन र मृत्युको कारण हाम्रो उद्धार सम्भव भएको छ। येशूको मृत्युको कारण अब हामी दण्डमुक्त हुन सक्छौँ र येशूको जीवनको कारण हामी परमेश्वरमा ग्रहणयोग्य हुन सक्छौँ। अब तपाईँ र मैले गर्नुपर्ने कुरा भनेको के भयो, पापबाट फर्की येशूमा भरोसा गर्नु हो। पापहरूबाट परमेश्वरतर्फ फर्किने कार्यलाई बाइबलले पश्चाताप भन्दछ। हो, हामीले पश्चाताप गर्नुपर्छ र परमेश्वरले जुटाउनु भएको एकमात्र उद्धारकर्तामा भर पर्नुपर्छ। हामीले पश्चाताप गरी हाम्रो पाप क्षमाको निम्ति येशूमा विश्वास गर्नुपर्छ। बाइबलले भन्छ मुक्तिको दिन आजै हो, केही समयपछि पढाइ पुरा गरेर जागिर खाएर घरजम गरेर आमा बुबाको सेकापछि केही गरेर विदेश गएर पछि गरौँला भनेर नभन्नुहोस्, किनकि भोलिको दिनमा के आइपर्ने हो हामीलाई थाहा छैन। पद 33 अब ख्रिस्टमा भरोसा गर्नेहरूले गर्नुपर्ने उत्तम काम छ भनेर बताउँछ। किनकि चिन्ताले हामीलाई संसारको कुराहरूको खोजी गर्ने बनाउँछ, तर सन्तुष्टिले हामीलाई परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्ने बनाउँछ। के खाने, के पिउने, के लगाउने भनी संसारको कुराहरूको खोजी र फिक्री गर्नुको साटो जुन ख्रिस्टमा विश्वास नगर्नेहरूले गर्छन्, यसो भन्नुहुन्छ कि हामीले हाम्रो ध्यान र आशा परमेश्वरको कुराहरूमा लगाउनुपर्छ र उहाँले हाम्रो सबै खाँचोहरूको वास्ता गर्नुहुन्छ। हामीले गर्न सक्ने सबैभन्दा कुराहरूमध्ये पहिलो हामीले गर्नुपर्ने कुरा भनेको उहाँको राज्य र धार्मिकताको खोजी गर्ने हो, किनकि हामी उहाँका हौँ। परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्ने कुरा नै क्रिस्चियनहरूको सबैभन्दा पहिलो र मुख्य प्राथमिकता हो। तर परमेश्वरको राज्यको खोजी कसरी गर्ने? आफैलाई परमेश्वरको आज्ञाकारितामा सुम्पिएर, जसरी पावलले आफैलाई प्रभुमा लगाएका थिए। प्रेरित 20:24 उनी भन्छन्, तर म आफ्नो जीवनलाई कुनै मोलको र आफ्नो निम्ति प्रिय ठान्दिन, यति मात्र चाहन्छु कि परमेश्वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु यीशुबाट मिलेको मेरो सेवकाई म पुरा गर्न सकूँ। परमेश्वरको राज्यको खोजी गर्नु भनेको हाम्रो स्वर्गीय पिताको अनन्तको काममा हाम्रो जीवनलाई लगानी गर्नु हो। राज्यको खोजी गर्नु भनेको मानिसहरूलाई उहाँको राज्यमा ल्याउनु हो, ताकि तिनीहरू बाँच्न सकुन्, ताकि परमेश्वरको महिमा होस्। उहाँको राज्यको खोजी गर्नु भनेको हाम्रो जीवनबाट परमेश्वरको अनन्त चरित्रलाई प्रदर्शन गर्नु हो। उहाँको राज्यको खोजी गर्नु भनेको सम्पूर्ण महिमामा उहाँको राज्य पृथ्वीमा स्थापना भएको हेर्ने चाह गर्दै त्यो राज्यको राजाको आगमनको प्रतीक्षा गर्नु हो। यो उहाँको शासन मुनि जिउनु हो। त्यसैले त येशूले चेलाहरूलाई सिकाउनु भएको प्रार्थनामा उहाँले परमेश्वरको राज्य आओस् भनेर प्रार्थना गर्न सिकाउनु भयो। प्रियहरू, के तपाईँ परमेश्वरको राज्यको खोजी गर्ने व्यक्ति हो? परमेश्वरको राज्य आओस् भनेर तपाईँले अन्तिम पटक प्रार्थना गर्नुभएको कहिले थियो? अरूहरूले तपाईँको जीवनलाई हेर्दा के तपाईँको जीवनमा परमेश्वरको राज्यले पहिलो प्राथमिकता पाएको देख्छ? तपाईँले कुन कुरामा आफ्नो जीवन लगानी गरिरहनु भएको छ? अरूहरू विश्वासमा आउन सकुन् भनेर के तपाईँ सुसमाचार सुनाउनुहुन्छ? तपाईँले कसैलाई सुसमाचार सुनाएको अन्तिम पटक कहिले थियो? के तपाईँको जीवनले सत्यता, प्रेम र धार्मिकतालाई प्रकट गरिरहेको छ? के तपाईँको जीवन तपाईँको गैर क्रिस्चियन मित्रहरूको भन्दा फरक छ? तपाईँले आफ्नो मुक्तिदाता येशूको आगमनको चाह गर्नुभएको अन्तिम पटक कहिले थियो? हामीले खोजी गर्नुपर्ने अर्को कुरा भनेको उहाँको धार्मिकता हो। संसारको थोकहरूको चाह गर्नुको साटो हामीले आउनेवाला संसारको कुराहरूको निम्ति तृष्णा गर्नुपर्ने हो, जुन सबैभन्दा बढी परमेश्वरको सिद्ध धार्मिकता र पवित्रताद्वारा चिनिएको हुन्छ। यो भविष्यमा हुने कुरा मात्र होइन, तर वर्तमानमा हुने व्यावहारिक कुराहरू हो। हामीसँग स्वर्गीय मन भएर मात्र पुग्दैन, हाम्रो जीवन पनि पवित्र हुनुपर्छ। कलसी 3:2 भन्छ, माथिको कुरामा मन लगाऊ, पृथ्वीमा भएका कुराहरूमा होइन। पत्रुस भन्छन्, हामी पवित्रता र भक्तिको जीवन जिउने मानिसहरू हुनुपर्छ। उहाँको धार्मिकताको खोजी गर्ने कुरा पवित्रताको जीवन जिउने कुरा हो। यो उहाँप्रति भक्ति र निष्ठाको जीवन जिउने कुरा हो। प्रियहरू, फेरि पनि तपाईँले सबैभन्दा बढी चाह गर्ने कुरा के हो? तपाईँ सबैभन्दा बढी कुन कुराको पछि भाग्नुहुन्छ? पवित्रताले तपाईँको जीवनमा के अर्थ राख्छ? परमेश्वर पवित्र हुनुहुन्छ र उहाँ आफ्ना मानिसहरू पवित्र हुन् भन्ने इच्छा राख्नुहुन्छ भने कि तपाईँलाई थाहा छ तपाईँको जीवनलाई कुन कुराले चिनाउँछ? पवित्रताले कि चिन्ताले? हामीले परमेश्वरको राज्य र धार्मिकता खोजी गरिसक्यौँ, अब के त? हामी कतिले बुझे जस्तै अब त्यसपछि हामीलाई कुनै कुराको अभाव हुँदैन भन्ने हो, किनकि सबै थोक हामीलाई दिइने छ, होइन? ध्यान दिनुहोस् कि यी सबै थोकमा सबै थोक पर्दैन, यसमा हाम्रो आधारभूत भौतिक खाँचोहरू पर्छन्। ध्यान दिनुहोस्, यहाँ समृद्धिको प्रचारकहरूले भने जस्तै समृद्ध हुने कुरा यो पदले गरिरहेको छैन, तर चेलाहरूले गुजारा गर्ने कुरा प्रतिज्ञा यहाँनिर गरिरहेको छ। विश्वासमा हुने कुरालाई बाइबलले कतै पनि आर्थिक रूपमा सम्पन्न अथवा समृद्ध हुने कुरासँग जोडेको छैन। पद 34 अन्तिम निचोडसँगै यो खण्डको अन्त्य हुन्छ। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ, आजको दुःख आजको निम्ति पर्याप्त छ। भोलिको दिनको निम्ति उचित प्रबन्ध गर्नु बुद्धिमानी कुरा हो, तर भोलिको निम्ति फिक्री गर्नु भनेको मूर्ख साथै अविश्वासयोग्य कुरा हो। पहिलो कुरा, हामीलाई भोलि के हुने हो थाहा छैन, तर परमेश्वरलाई थाहा छ। जसलाई भोलिको बारेमा थाहा छ उहाँलाई विश्वास गर्नुको सट्टा आफैमा भर पर्नु भनेको सर्वज्ञानी परमेश्वरलाई अविश्वास गर्नु हो। हामी कतिजना त फिक्री गर्ने कुरालाई लिएर एकदमै माहिर छौँ, सबै कुरा ठिक हुँदा पनि भविष्यमा हुनसक्ने समस्याहरूको सम्भावनालाई लिएर हामी चिन्तित हुने गर्छौँ। कि तपाईँलाई थाहा छ सबै चिन्ता र फिक्री परमेश्वरमाथिको अविश्वासबाट सुरु हुन्छ, किनकि यो परमेश्वरको प्रबन्ध गर्ने क्षमतामाथिको अविश्वास हो। चिन्ता परमेश्वर विरुद्धको पाप हो। परमेश्वर हिजो आज सधैँभरि समान हुनुहुन्छ। यसो भन्नुहुन्छ भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। यसोले यहाँ लापरवाहीका साथ जीवन जिउने कुरा वा भोलि नै छैन जस्तै गरी आजको दिन मोज मजामा जिउने कुरा गरिरहनु भएको छैन, तर यो त परमेश्वरको जनहरूको निम्ति एक निश्चयता हो कि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ, किनकि यो स्वर्गमा हुनुहुने हाम्रो पिताको हातमा छ। फेरि पनि आजको दुःख आजको निम्ति पर्याप्त छ भन्नुको अर्थ हामीले भोलिको फिक्री गर्न नमिले रहेछ तर आजको निम्ति त फिक्री गर्न सकिन्छ नि भन्ने होइन, तर सुरक्षा र प्रबन्धको निम्ति परमेश्वरमा भर पर्दै आजको दिनको सामना गर्ने कुरा हो, किनकि हरेक दिन त्यहाँ प्रशस्त दुःखहरू हुन्छन्, त्यहाँ प्रशस्त समस्याहरू हुन्छन्। आज भोलि र अनन्तसम्म परमेश्वरले हामीलाई आफ्नो अनुग्रह दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँले हरेक दिन हामीलाई हाम्रो खाँचो अनुसार दिनुहुन्छ, हामीले अपेक्षा गरे अनुसार होइन। हाम्रो खाँचोहरूको प्रबन्ध पक्का गरिएको छ भन्नुको अर्थ यो होइन कि हामी क्रिस्चियनहरूको जीवन एक लामो पिकनिक जस्तो हुनेछ, किनकि हरेक दिन दुःख छ र हरेक दिन हामी परमेश्वरको अनुग्रहद्वारा गुजारा गर्छौँ। प्रियहरू, चिन्ताबाट बस्ने तरिका भनेको उहाँको राज्यलाई प्राथमिकतामा राख्नु हो। यदि उहाँले आफ्नो सृष्टिको वास्ता राख्नुहुन्छ भने उहाँले अवश्य पनि उहाँको राज्यमा सामेल भएका मानिसहरूको, उहाँको जनहरूको वास्ता राख्नुहुन्छ। तर यो खण्डको अर्थ यो होइन कि उहाँको राज्यको खोजी गर्नेहरूको आधारभूत आवश्यकताहरू कामै नगरी अटोमेटिक रूपमा त्यत्तिकै पुरा हुन्छ। फिक्री नगर भन्ने आज्ञाले परिश्रम गर्ने, योजना बनाउने, दूरदृष्टि राख्ने कुरालाई निषेध गर्दैन। पूर्व योजना गर्ने कुरा बुद्धिमानी हो भनेर हितोपदेशले नै हामीलाई बताएको छ। यो खण्डले केवल यी कुराहरूको चिन्ताको विषयलाई सम्बोधन गर्छ। एकजना प्रसिद्ध प्रवचन जोन वेस्लीलाई उसको घर डढेको कुरा कसैले आतिन्दै सुनाए, जसको जवाफमा प्रतिक्रियामा उसले यसरी भने, मेरो त घरै छैन, म बस्दै आएको घर परमेश्वरको हो, यदि त्यो डढ्यो भने मेरो निम्ति एउटा चिन्ताको विषय कम भयो। कामले मर्नेहरूभन्दा चिन्ताले मर्नेहरू धेरै छन्। हामीले चिन्ता होइन भरोसा गर्नुपर्छ। त्यसैले हरेक दिन हामीले एसियासँगै यसरी पुकारा गर्नुपर्छ, जसको मन तपाईँमा अडिएको छ त्यसलाई तपाईँले पुरा शक्ति पुरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईँमाथि भरोसा राख्छ। सदा सर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु नै सनातनका चट्टान हुनुहुन्छ। परमेश्वरले हामीलाई आफैमाथि भर पर्ने परीक्षाबाट जोगाउनु भएको होस्, किनकि यसैबाट सबै चिन्ता र फिक्री उत्पन्न हुन्छ। परमेश्वरले हामीलाई उहाँमा नै भरोसा गर्न सहायता गर्नुभएको होस्, जसले हाम्रो सबै खाँचोहरू जान्नुहुन्छ। आउनुहोस् प्रार्थना गरौँ।